سرکار مصطفیٰ کی محفل سجا رہے ہیں۔
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی شرف الانبیاء والمرسلین، خاتم النبیین، رحمۃ للعالمین، ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین المظلومین، لا سیما بقیۃ اللہ فی الارضین، اما بعد، فقد قال امیر المومنین علیہ الصلاۃ والسلام، قدر الرجل بقدر ہمتہ۔ نہج البلاغہ میں امیر المومنین کا ارشاد ہے کہ انسان کی جتنی ہمت ہے اتنی ہی اس کی قدردانی ہے، جس قدر انسان کی ہمت ہے اسی قدر اس کی قدردانی ہے، اور جو جتنا بلند ہمت ہوگا وہ اتنا ہی بڑا انسان ہوگا۔ جس کی جتنی بلند ہمتی ہوگی اتنی اس کی بڑائی ہوگی۔ اور انسان کے عزم و ارادے کا اندازہ اگر آپ کو لگانا ہے کہ انسان کس عزم و ارادے کا حامل ہے، تو ایک ذریعہ اس کی دعائیں ہیں کہ وہ دعا کیا مانگتا ہے۔ دعاؤں کے ذریعے سے ہم اندازہ لگا سکتے ہیں کہ یہ اس انسان کا عزم کیا ہے، اس کا ارادہ کتنا ہے۔ اسی لیے ہم سے یہ تاکید کی گئی ہے کہ ہم اپنی طرف سے دعائیں جعل نہ کریں، اپنی طرف سے دعائیں نہ بنائیں، بلکہ ان دعاؤں سے استفادہ کریں جو معصوم نے ہم کو تعلیم دی، جن کو ہم دعائے معصورہ کہتے ہیں۔ معصورہ یعنی وہ دعا جو معصوم نے مانگی ہے اللہ سے۔ ہم سے کہا گیا کہ یہی دعائیں پڑھیں، اس کے علاوہ نہ پڑھیں۔ اور انہی دعاؤں میں ایک دعا دعائے کمیل ہے، ایک دعا دعائے ابو حمزہ صومالی ہے، اور ایک دعا دعائے عرفہ ہے جو 9 ذی الحجہ کو یوم عرفہ پڑھی جاتی ہے۔ سید الشہداء سے جو منسوب دعا ہے دعائے عرفہ۔ البتہ ہماری بدنصیبی یہ ہے کہ ہم اسی ایک دن یہ دعا پڑھتے ہیں، جبکہ اتنی طولانی دعا ہے کہ اس کو اگر سال بھر بھی مختصر کر کے پڑھا جائے اس کے بعض فراز، ہم یہ سمجھتے ہیں کہ اگر جو دعا یوم عرفہ تعلیم دی گئی ہے اگر کوئی دوسرے دن پڑھیں گے تو اس دعا کی رجت ہم کو پڑ جائے گی، جبکہ ایسا کچھ بھی نہیں ہے۔ یوم عرفہ دعا تو وارد ہوئی ضرور ہے، پڑھنا اس دن ہے ضرور، لیکن اس کا یہ مطلب نہیں ہے کہ سال بھر وہ دعا نہیں پڑھی جا سکتی، بلکہ سال بھر اس کو پڑھنا ہے، اور ایک دن تو ہرگز کفایت نہیں کرتا وہ دعا پڑھنے کے لیے۔ اور صرف پڑھنا نہیں ہے بلکہ اس کا ترجمہ بھی دیکھنا ہے تاکہ سمجھ میں آئے کہ دعا میں بات کیا کہی گئی ہے۔ اسی دعا میں اس بات کی طرف توجہ دلائی گئی ہے کہ نعمت کس چیز کو کہتے ہیں۔ دعائے عرفہ میں یہ بات بتلائی گئی ہے کہ نعمت کیا چیز ہے، کیونکہ ہم جن چیزوں کو نعمت سمجھتے ہیں ائمہ معصومین کے نزدیک وہ نعمتیں چھوٹی ہیں۔ ہم عرض کیا تھا، آج بھی آج ہی مجلس میں مسجد میں عرض کر رہا تھا کہ ہمارے نزدیک نعمتیں کیا ہیں، اچھا کپڑا، اچھا گھر، اچھی گاڑی، اچھا کھانا، ہماری نعمتوں کا ملا کیے۔ اچھا کپڑا مل گیا پروردگار تیرا شکر، رہنے کے لیے اچھا گھر مل گیا پروردگار تیرا شکر۔ ان چھوٹی چھوٹی نعمتوں پہ ہم اللہ کا شکر ادا کرتے ہیں اور کرنا بھی چاہیے، چاہے نعمت جتنی چھوٹی ہو بڑی ہو کوئی مسئلہ نہیں ہے، پروردگار کا شکر ادا ہونا ہی چاہیے۔ لیکن ہمارا ہم و غم یہ چھوٹی نعمتوں کا ہی شکر ادا کرنا ہے، کیونکہ بڑی نعمتوں کی شناخت ہم کو ہوئی ہی نہیں ہے۔ بڑی نعمتیں ہیں کیا، خود آپ سوچیں تھوڑی دیر کے لیے۔ مسجد میں آج یہ کام دے دیا لوگوں کو کہ آپ اپنے طور پر یہ سوچیں کہ سب سے بڑی نعمت آپ کو کیا ملی ہوئی، سب سے بڑی نعمت جو اللہ نے ہم کو دی ہے وہ کیا چیز ہے۔ ایک تو مادی نعمتیں ہیں، مادی نعمتیں کھانا کپڑا گھر گاڑی، یہ مادی نعمتیں۔ مانوی نعمتیں، مانوی نعمتوں کو ہم نعمت ہی نہیں سمجھتے، इसलिए उसका शुक्र भी अदा नहीं करते। मानवी नेमतों में अगर देखा जाए तो सबसे बड़ी नेमत जो अल्लाह की तरफ से बंदों को मिली हुई है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ात कि जिस नेमत का शुक्रिया शायद हम में से कोई भी अब तक अदा नहीं किया कि परवरदिगार तेरा शुक्र के तूने हमें ऐसा रसूल अता किया। लेकिन ये काम सैयदुल शुहदा ने किया दुआ अरफा में। दुआ अरफा अगर आप उठा के पढ़ें उसमें ये लिखा हुआ है कि ऐ परवरदिगार तूने अपनी मेहरबानी से लुत्फ व एहसान से मुझे काफिर बादशाहों के दौरे हुकूमत में पैदा नहीं किया। सैयदुल शुहदा ये फरमा रहे हैं कि परवरदिगार का शुक्र है कि मैं उस जमाने में पैदा नहीं हुआ जब कुफर का गलबा था, बल्कि तूने क्या किया और वो काफिर बादशाह होते कौन है जो तेरे अहदो पैमान को तोड़ते हैं और तेरे रसूलों को झुठलाते हैं। मैं उन बादशाहों के दौरे हुकूमत में पैदा नहीं हुआ जो तेरे अहदो पैमान को भी तोड़ते हैं और तेरे रसूलों को झुठलाते हैं, बल्कि तूने मुझे उस जमाने में पैदा किया कि पहले ही से मेरे लिए हिदायत मुयस्सर कर दी और उसमें मेरी नश्वनुमा की। ऐ परवरदिगार तेरी उन नेमतों का शुक्र जो तूने मुझे मेरी विलादत से पहले अता कर दी, यानी दुनिया में भेजने से पहले जो नेमत दी है हमारी, कभी हमारा जहन, आम आदमी का जहन कभी जा ही नहीं सकता। दुनिया में भेजने से पहले जो नेमतें अल्लाह ने हमको दी, फरमाते हैं कि जिस सरजमीन पर हुसैन को दुनिया में आना था पहले उस जमीन पर तूने अपने नबी को मबूस फरमाया। उस नबी ने आकर जमीन को कुफर और शिर्क से पाक कर दिया, वहां पर इस्लाम की हुकूमत का परचम लहरा दिया और इस्लाम का निजाम नाफिस कर दिया, फिर तेरे रसूल की हुकूमत के साए में हुसैन की विलादत हुई। हुसैन की विलादत कब हुई? जब कुफर और शिर्क का खात्मा रसूल अल्लाह ने कर दिया और फिर इस्लाम का निजाम नाफिस कर दिया, उस वक्त हुसैन की विलादत हुई। उस पर इमाम हुसैन शुक्र अदा कर रहे हैं कि परवरदिगार तूने मुझे काफिर बादशाहों के दौरे हुकूमत में पैदा नहीं किया, बल्कि तूने उस वक्त मुझे पैदा किया जब तेरा रसूल हाकिम बन चुका था। और हमारी कोशिश क्या है आज नौजवान नस्ल की कि अगर हमारे बच्चे अगर अमेरिका में पैदा हों तो अच्छी बात है, यूरोप में पैदा हों तो अच्छी बात है, क्योंकि जो पैदा वहाँ पे होता है उसको नेशनैलिटी मिल जाती है। यानी उम्मीद और तमन्ना ये कर रहे हैं कि कुफ्र और जलालत की सरजमीन पर बच्चे पैदा हों और वहाँ पे उनको नेशनैलिटी मिल जाए, जबकि इमाम हुसैन कह रहे हैं कि परवरदिगार तेरा शुक्र है तू मुझे काफिर बादशाहों के दौरे हुकूमत में पैदा नहीं किया, बल्कि उस वक्त पैदा किया जब तेरे रसूल के हाथ में जिम्मा में हुकूमत आ गई। और रसूल खुदा की रहलत जब हुई तो अमीरुल मोमिनीन के फिक्रे ये थे कि परवरदिगार मखलूक के लिए तेरी रहमत का सबसे बड़ा जरिया दुनिया से उड़ गया। मखलूक के लिए तेरी रहमत का सबसे बड़ा जरिया दुनिया से उड़ गया। और फिर दुआए इफ्तिताह में भी ये बात पढ़ी जाती है कि अल्लाहुम्मा इन्ना नश्कु इलैका फ़क़्द नबीयना व ग़ैबत वलीयना। परवरदिगार हम तेरी बारगाह में शाकी हैं, परवरदिगार हम तेरी बारगाह में शिकवा करते हैं, किस बात का? कि हमारा नबी मौजूद नहीं है और हमारा वली गायब है। फ़क़्द नबी, नबी का मौजूद न होना, इस बात के लिए हम शाकी हैं परवरदिगार की बारगाह में। फिर हमारे शिकवे तो मालूम है आपको कि हमारे शिकवे क्या है, महंगाई और पता नहीं दूसरी चीजें। अलबत्ता शुक्र से मुराद क्या चीज है? शुक्र से मुराद हमारे नजदीक शुक्र से मुराद ये है कि जब हम खाना पेट पर खा लेते हैं तो फौरन परवरदिगार तेरा शुक्र है, ये हमारे नजदीक शुक्र है, जबकि ये शुक्र नहीं है। अलबत्ता ये होना चाहिए, ये इजहार शुक्र है, परवरदिगार तूने मुझे रिस्क दिया, मैंने तेरे रिस्क से इस्तेफादा किया, ये इजहार शुक्र है। जिस तरह से अगर किसी के पास इल्म हो वो अपने इल्म को जाहिर करे, उसके इल्म के जाहिर करने को तो इल्म नहीं कहते, वो जहूर इल्म है, इल्म को जाहिर किया जा रहा है, लेकिन इल्म खुद एक अलग चीज है, इल्म एक अलग चीज है, इल्म का इजहार एक अलग चीज है। उसी तरह शुक्र अलग चीज है, शुक्र का इजहार अलग चीज है, शुक्र का इजहार अलग चीज है। हम जबानी तौर पर जो शुक्र करते हैं, परवरदिगार तेरा शुक्र, ये जबानी शुक्र है, जबान से कुछ कलमात का अदा कर देना गरचे उसके माना की तरफ हम मुतवज्जे ना हो। और अक्सर होता ही है, हमारी दुआएं भी ऐसी होती हैं कि हम जबान से अल्फाज दोहरा तो रहे होते हैं लेकिन माना की तरफ मुतवज्जे नहीं रहते। शुक्र के भी मामले में यही हाल है हमारा कि हम शुक्र तो करते होते हैं जबान से लेकिन माना की तरफ मुतवज्जे नहीं होते। इसीलिए इजहार शुक्र को शुक्र समझते हैं, जबानी शुक्र को शुक्र समझते हैं, जबकि शुक्र की तारीफ अगर आप देखें कि शुक्र कहते किसको हैं, इजहार शुक्र एक अमल का नाम है, लेकिन खुद शुक्र क्या है? आप शुक्र परवरदिगार तेरा शुक्र है, ये एक अमल है, फिर शुक्र क्या चीज है? शुक्र कहते हैं कि परवरदिगार ने जो नेमत हमको दी है और जो नेमत को जिस मकसद के लिए दिया है उस मकसद में उस नेमत का इस्तेमाल होना शुक्र है। जिस मकसद के लिए जो नेमत दी गई है उस मकसद के लिए उस नेमत का इस्तेमाल होना शुक्र है। मसलन किसी ने मुझे ऐनक तोहफे में दी, मैं उस ऐनक को घर में रखकर घूम रहा हूं, तो ये उस नेमत का इस्तेफादा है, शुक्र है उसका? नहीं। अगर मैं उस ऐनक को पहन लूं तो उसका शुक्र है। ये नेमत जिस मकसद के लिए मुझे अता की गई है उस मकसद में अगर इस्तेमाल हो तो वो शुक्र है। माल का शुक्र क्या है? माल दिया परवरदिगार, हम समझते हैं कि माल का शुक्र बैंक में रखना है, रख के उसका सूद खाते रहना है। माल का शुक्र बैंक में रख के सूद बढ़ाना नहीं है, माल का शुक्र यह है कि आप उसको अय्याशी में इस्तेमाल ना करें, इसराफ में इस्तेमाल ना करें, बल्कि राह खुदा में खर्च करें, यह माल का शुक्र है। उसी तरह इल्म का शुक्र क्या है? इल्म का शुक्र यह है कि जिस मकसद के लिए इल्म हासिल किया है उस मकसद में इस्तेमाल करें इल्म को, लोगों में इल्म को नश्र करें, यह इल्म का शुक्र है। जवानी जो एक अहम चीज है, जवानी जिस मकसद के लिए अल्लाह ने दी है, जवानी अगर उस मकसद के लिए इस्तेमाल हो जाए तो वो जवानी का शुक्र है। अब रसूल अल्लाह की जो नेमत अल्लाह ने हमको दी है, रसूल अल्लाह की जो नेमत अल्लाह ने दी है हमको, उसका शुक्र कैसे अदा, इस नेमत का शुक्र कैसे अदा? कुरान मजीद में आयत है कि कान अन्नास उम्मतम वाहिदा, लोग उम्मत वाहिदा थे, फबास अल्लाह नबीना मुबशरीना व मुनजरीन, लोग उम्मत वाहिदा थे और फितरी तौर पर मुत्तहिद थे लोग। जब अल्लाह ने लोगों को खल्क किया तो लोग फितरी तौर पर मुत्तहिद थे, आपस में जुड़े हुए थे, किसी बुनियाद पर उनमें इख्तलाफ हुआ, निज़ा हुआ, झगड़ा हुआ, फबास अल्लाह नबीन, तो परवरदिगार ने नबियों को भेजा, नबी मबूस हुए। क्या किया क्या नबियों ने? नबियों ने उनको बशारतें दी, नबियों ने उनको उनकी नज़ारत की, यानी नबी बशीर और नज़ीर बनकर आए। बशीर का मतलब उन रास्तों की तरफ हिदायत करना जो नजात पर मुंतही होते हैं जाकर, बशारत देने का मतलब क्या है, وہ راستے دکھلانا کہ اگر بندہ اس راستے پر آ جائے تو اس راستے کا وہ راستہ ختم نجات پر ہوتا ہے جا کر. یہ بشارت. نظارت کیا ہے؟ نظارت کرنا زیز ازال سے, البتہ یہ نظارت وہ نہیں زوئے سے جو ہوتی ہے. نظارت کرنا یعنی خطروں سے آگاہ کرنا امتوں کو کہ تمہارے لیے یہ خطرہ درپیش ہے, تمہارے لیے یہ خطرہ درپیش ہے. اور عرض کیا اس سے پہلے بھی کہ خطرے باز وہ ہیں جو آ چکے ہیں اور باز وہ ہیں جو آنے والے ہیں. نبی موجودہ خطروں سے بھی آگاہ کرتا ہے اور آنے والے خطروں سے بھی آگاہ کرتا ہے. اور علماء بعنوان ورثۃ الانبیاء ان کے بھی یہ دو ہی کام ہیں کہ ان سے سورہ توبہ میں یہ کہا گیا اگر وہ بشارت نبی کریں. اکثر یہ کہا جاتا ہے کہ یہ لوگ فخر ڈراتے ہیں, وہ ڈرانے کی ذمہ داری علماء کو ہی دی گئی ہے کیونکہ کہا گیا کہ فَإِذَا رَجَعُوا, سورہ توبہ میں جو آیت ہے کہ تم میں سے کچھ لوگ ہونے چاہیے جو تفقہ فی الدین کر کے پھر اپنی قوم کی طرف پلٹیں, پلٹ کر ان کو کیا کریں, نظارت کریں ان کی. یعنی بشارت دے نہ دیں لیکن نظارت ضرور کریں, خطروں سے ان کو آگاہ ضرور کریں.
نعرہ تکبیر
اللہ اکبر,
نعرہ تکبیر
اللہ اکبر,
نعرہ رسالت
یا رسول
اللہ, نعرہ حیدری
یا حیدری.
پہلی ولادت باسعادت حضور اکرم محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم برائے عظمت و فضیلت عزت و احترام علماء اکرام مرجع مکرم بلند تسلو
اللہم صلی
تو لوگ متحد تھے فطری طور پر. ان میں جب اختلاف ہوا تو اللہ نے نبیوں کو مبعوث فرمایا. نبی مبشر و منذر بن کر آئے اور اپنے ساتھ کیا لائے, انزل معہم الکتاب. نبی اپنے ساتھ کتاب لے کر آئے, کتاب بالحق. کیوں لائے؟ لیحکما بین الناس, تاکہ اللہ کے حکم کو اللہ کے بندوں پر جاری کر دے. دیکھیں ایک آیت میں نبیوں کی بعثت کا مقصد اللہ نے کئی آیتوں میں بیان کیا, ان میں اس آیت میں بھی بیان فرما رہا ہے کہ امتیں فطری طور پر متحد تھی, امت واحدہ تھی. ان میں جب اختلاف پیدا ہوا تو رسولوں کو مبعوث کیا گیا. رسولوں کا کام کیا ہے؟ رسول مبشر بھی ہے و منذر بھی ہے, اور رسول اللہ کی کتاب کی بنیاد پر لوگوں میں اللہ کا حکم جاری کرتا ہے. تو رسولوں کا کام قوموں کو توڑنا نہیں بلکہ قوموں کو جوڑنا ہے. رسول قوموں کو جوڑنے آئے تھے, توڑنے نہیں آئے تھے. اب اگر کوئی عالم بعنوان ورثۃ الانبیاء کسی کو قوموں کو توڑ رہا ہے تو وہ رسول کا وارث نہیں ہے. وہ علماء رسول کے وارث ہیں جو قوموں کو جوڑ رہے ہیں, جو توڑ رہے ہیں وہ رسول کے وارث نہیں ہے. اب اس نعمت کا شکر ادا کیسے ہو؟ رسول اللہ کی جو عظیم نعمت اللہ نے ہم کو عطا کی, اس کا طریقہ کار کیا ہے شکر کا؟ اس کا طریقہ کار یہ ہے کہ جس مقصد کے لیے انبیاء مبعوث ہوئے ہیں اس مقصد کے لیے امتیں اپنے آپ کو وقف کر دیں. انبیاء کس مقصد کے لیے مبعوث ہوئے؟ انبیاء مبعوث ہوئے امتوں کو ایک کرنے کے لیے. اب اس رسول کی بعثت کا شکر یہ ہے کہ امتیں متحد ہو جائیں تاکہ رسول اللہ کی جو نعمت آپ کو ملی ہے اس نعمت کا شکر ادا ہو جائے. رسول اللہ کا جو مقصد تھا, جس مقصد کے لیے رسول اللہ آئے تھے امتوں کو یکجا کرنے کے لیے, اس مقصد کو جو پورا کر دے وہ رسول اللہ کی نعمت کا شکر بجا لا رہا ہے. یہ شکرانے نعمت ہے. اور اگر جو یہ کام نہ کرے, یعنی جو متحد نہ ہو یا بالعکس متفرق ہونے کی دعوت دے لوگوں کو, ملے ہوئے لوگوں کو آپس میں جدا کرنے کی جو بات کرے, وہ کفرانِ نعمت کر رہا ہے. شکرانِ نعمت, کفرانِ نعمت. تو سب سے بڑی نعمت معنوی طور پر جو ہم کو ملی ہوئی اللہ کی طرف سے, وہ رسول اللہ کی ذات ہے. اور رسول اللہ جس مقصد کے لیے مبعوث ہوئے, اگر اس مقصد کی تکمیل ہم کر رہے ہیں تو رسول اللہ کی نعمت کا شکر ہم ادا کر رہے ہیں, اور اگر اس مقصد کی تکمیل ہم سے نہیں ہو پا رہی ہے تو ہم رسول اللہ کی نعمت کا شکر نہیں کر رہے ہیں بلکہ کفران نعمت کر رہے ہیں. والسلام علیکم ورحمۃ اللہ.